नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट नन्द कठायतको हार्दिक स्वागत छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले उत्पादन गरेको यो कार्यक्रम हरेक हप्ताको सोमबार बिहान 8:15 जाँदा जागरण एफएम सुर्खेत, दुर्वतारा एफएम दैलेख, खलङ्गा एफएम जाजरकोट, राप्ती एफएम सल्यान र चङ्खेली एफएम कालीकोटबाट एकैसाथ प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कर्णाली प्रदेशमा विद्यालय सञ्चालन र स्वास्थ्यका मापदण्डको अवस्थामा केन्द्रित छ। कार्यक्रम सुरु गरौँ। रेडियो सामग्रीबाट प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी क्रान्ति अर्याल।
कोरोना भाइरस COVID-19 संक्रमण हुने जोखिमका कारण बन्द भएका कर्णालीका विद्यालयहरू सञ्चालनमा आएका छन्। सरकारले कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि गत वर्ष फागुनबाट देशैभर विद्यालय बन्द गरेको थियो। लकडाउन घोषणा गरेपछि विद्यालय बन्द गरिएका थिए, तर पछिल्लो समय कोरोनाको जोखिम कम भएसँगै विद्यालय पनि सञ्चालनमा आएका हुन्। कोरोना भाइरसको जोखिम कायम रहेको अवस्थामा सुरक्षाका सतर्कता अपनाएर कर्णालीमा विद्यालय सञ्चालन गरेको दावी स्थानीय सरकारले गरेका छन्। माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा भएपछि पर्याप्त सुरक्षा सतर्कता अपनाएर कर्णालीमा शिक्षण संस्थाहरू अहिले सञ्चालनमा आएका छन्। कर्णालीका हिमाली जिल्लामा फागुनमा शैक्षिक सत्र सुरु भई मङ्सिरमा वार्षिक परीक्षा लिइसक्नुपर्ने भएकाले लामो समय पढाइ रोक्न नहुने प्रदेश सरकारको निष्कर्ष छ। विक्रम सम्वत 2068 जनगणना अनुसार कर्णाली प्रदेशमा 8,24,373 जना बालबालिका छन्। कर्णालीमा हाल 175 संस्थागत सहित 2,760 बाल विकास केन्द्रहरू छन्। यी बाल विकास केन्द्रहरूमा 67,324 बालबालिकाहरू विद्यालय तयारीका लागि भर्ना भएका छन्। त्यसै गरी कर्णालीमा 3,167 सामुदायिक विद्यालय र 194 संस्थागत विद्यालयहरू र 27 प्राविधिक तथा व्यावसायिक धारका विद्यालयहरू, 1 विश्वविद्यालय र 56 क्याम्पसहरू रहेका छन्। कर्णालीमा कक्षा 1-12 जम्मा भर्ना विद्यार्थीहरू 2,77,186 बालिका र 2,60,271 गरी जम्मा 5,37,457 रहेका छन्। कर्णालीमा इन्टरनेटमा 18.40% बालबालिकाको मात्रै पहुँच छ। हालसम्म प्रदेशमा नेपाल टेलिभिजनको पहुँचका विद्यालय 9.54, स्थानीय टेलिभिजनको पहुँचका 5.91, रेडियो नेपालको पहुँचका 83.19, स्थानीय एफएमको पहुँचका 74.16 र कुनै पनि विद्युतीय सञ्चार साधनमा पहुँच नभएका बालबालिका 9% 20,746 जना रहेका छन्। प्रदेशमा विद्यालयहरू, विकास साझेदार संस्थाहरू, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न प्रयासले बालबालिकाको सिकाइ निरन्तरताका लागि विभिन्न प्रयासहरू भए। अनलाइन कक्षाहरू तथा रेडियोबाट र टेलिभिजनबाट कक्षा सञ्चालन भए। साथै कतिपय स्थानीय तहले एक टोल एक शिक्षक, अभिभावक शिक्षा, गृह विद्यालय, माइक तथा लाउड स्पिकरद्वारा सूचना सम्प्रेषण जस्ता नवीनतम प्रयासहरू गरे पनि कर्णालीमा त्यति प्रभावकारी बन्न सकेको छैन।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गी साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्। खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुस्नु, खोक्नु, हाँस्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौँ र बचाऊ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कर्णाली प्रदेशका सबै जिल्लाका विद्यालयहरूमा पठन पाठन सुरु भएको छ। प्रदेशका सबै स्थानीय तहहरूले नेपाल सरकारको कार्य ढाँचा बमोजिम संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालनमा ल्याएका हुन्। कोरोनाबाट प्रदेशमै बढी प्रभावित कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत र दैलेखमा विद्यालय सञ्चालनमा आइसकेका छन्। सञ्चालन नगरेका केही स्थानीय तहले भने विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेका छन्। विद्यालय सञ्चालन गर्दा स्वास्थ्यका मापदण्डहरू कतिको पालना गरेका छन् त? थप सुनौ यो रिपोर्टबाट।
भौतिक रूपमा सुचारु हुँदा अवश्य नै खुसी लाग्यो। अनलाइन भन्दा धेरै नै प्रभावकारी रूपमा सिक्न पाइयो। विभिन्न कारणले बत्तीहरू गइरहने हुन्थ्यो, यताउता अनलाइन क्लास अलि अनकम्फर्टेबल हुन्थ्यो, बुझिन्थेन पढाएको कुरा। अहिले फिजिकल जाँदा विद्यार्थीलाई धेरै नै टेवा पुगेको छ, निकै नै खुसी लागिरहेछ। विद्यालय जाँदाखेरि हामीले नर्मल यो COVID-19 भाइरसबाट बच्ने, यो रोगबाट बच्न हामीले मास्कहरूको प्रयोग गरिरहेछौँ, सेनिटाइजरहरू प्रयोग गरेर
उहाँ हुनुहुन्थ्यो सुर्खेतको होराइजन माध्यमिक विद्यालय कक्षा 11 अध्ययनरत छात्र नवीन सुवेदी। लामो समयपछि नियमित पठन पाठनमा सहभागी हुन पाउँदा उहाँ निकै खुसी हुनुहुन्छ। घरमा बसिरहँदा साह्रै नरमाइलो लागेको बताउँदै अहिले विद्यालय खुलेपछि भौतिक रूपमा उपस्थित हुन पाउँदा पठन पाठनमा सहज भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 12 रहेको अमरज्योति नमुना माध्यमिक विद्यालयमा पनि भौतिकको उपस्थितिमै पालो लगाएर पठन पाठन सुरु गरिएको छ। अभिभावकबाट पढाइ हुनुपर्छ भन्ने आवाज उठ्न थालेपछि विद्यालयले DCMCबाट अनुमति लिई नगर शिक्षाले निर्देशन गरेअनुसार भौतिक रूपमै पठन पाठन सुरु गर्न थालेको हो। अमरज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापा भन्नुहुन्छ,
भौतिक रूपमा क्लासहरू सञ्चालन गर्न थालेका छौँ, अहिले पनि हामीले आलो पालो गरेरै चलाइरहेका छौँ। स्वास्थ्यको मापदण्ड त हामीसँग अब स्टाफ नर्स हुनुहुन्छ, उहाँले ज्वरो नाप्नुहुन्छ, अनि मास्कहरू छ, सेनिटाइजरहरू छ, पानीहरू हामीले उचित व्यवस्थापन गरेका छौँ। र सबभन्दा पहिलो कुरा चाहिँ बच्चाहरूसँग काउन्सिलिङको पार्ट नै गरेका छौँ, र उनीहरूलाई बिरामी बच्चाहरूलाई नआउनुहोस्, घरमा बिरामी हुँदा पनि बच्चाहरू स्कुलमा नआउनुहोस् भनेर भनेका छौँ। हामी चाहिँ आलो पालो गरेर एकदमै 10-11 हामीले बिहानमा चलाइरहेका छौँ। कहीँ ठुला बेन्च भयो भने हामी एउटा बेन्चमा 3 पनि राख्छौँ, नभए एउटा बेन्चमा 2 राख्छौँ। अनि दिउँसो चाहिँ हामीले 1 बजे 10 बजेदेखि 1 बजेसम्म 1-8 क्लाससम्मको बच्चाहरूलाई पढाइरहेका छौँ, र 1 बजेदेखि 4:30 बजेसम्म हामीले 9-10 बच्चाहरूलाई भौतिक रूपमै कक्षाहरू सञ्चालन गरिरहेका छौँ।
कोरोना भाइरसले गर्दा शिक्षा क्षेत्र लामो समयसम्म प्रभावित भएको छ। नराम्रो गरी प्रभावित बनेको शिक्षा क्षेत्रलाई तिनै तहका सरकारले प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने बताउनुहुन्छ। सुर्खेतको भेरीगङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख एवं उपसचिव धीरेन्द्र प्रसाद शर्मा
पनि, हामी संस्थागत रूपमा निर्णय गरेर नै अब पठन पाठनका गतिविधि अगाडि बढाउनु पर्छ भन्ने ढङ्गले हामीले कार्यपालिका र शिक्षा समितिबाट निर्णय गराएर हामी अहिले अगाडि बढिरहेका छौँ। त्यो बीचको अवधिमा पक्कै पनि शिक्षा क्षेत्रमा ठुलो प्रभाव परेको छ, र अलिकति तिनवटै तहका सरकारले जुन एउटा प्राथमिकता शिक्षालाई दिनुपर्ने हो र शैक्षिक गतिविधिलाई निरन्तरता गर्नुपर्ने, यस्तो COVID-19 होला जस्तै 2072 भूकम्प, बाढी पीडित लगायतका जति प्राकृतिक प्रकोपहरू आउन सक्छन्, त्यो प्रकोपहरूको जोखिमलाई न्यूनीकरण गर्दै विद्यालयको सिकाइलाई शैक्षिक गतिविधिलाई निरन्तरता दिनु पर्ने कुरामा जुन प्रकारको हामीमा एउटा कमिटमेन्ट र एउटा प्राथमिकता हुनुपर्ने हो, त्यो अलिकति कमजोर भएको हो कि भन्ने खालको पनि हुनसक्छ होइन। अब त्यसैको बिचमा पनि हामीले भेरीगङ्गा नगरपालिकामा त्यति बालबालिकाको सिकाइलाई प्रभावित नहुने ढङ्गले विभिन्न विकल्पहरूको माध्यमबाट हामीले सिकाइलाई अगाडि बढायौँ र अहिले पनि बढाइरहेका छौँ।
संविधानले शिक्षाको अधिकार स्थानीय तहलाई दिएसँगै अहिले कर्णाली प्रदेशका सबै जिल्लाका विद्यालयहरूमा पठन पाठन सुरु भएको छ। सङ्घीय सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डको पालना गरी पालिकाहरूले विद्यालय सञ्चालन गरेको बताएका छन्। सल्यानको शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारी,
स्वास्थ्य मन्त्रालयले जुन स्वास्थ्यका मापदण्डहरूको बारेमा निर्णय कुराहरू अपनाउनु पर्ने भन्ने कुरा थियो नि विगतमा, त्यही विषयवस्तुलाई यथावत राखेर स्वास्थ्यका मापदण्ड अप्नाएर विद्यार्थीहरूले पठन पाठन गर्छन्, शिक्षकहरूले पनि त्यही अप्नाउनु भएको छ, शिक्षक सबैलाई खोप लगाइसकेका छ, विद्यालयहरू सञ्चालनमा आएका छन् शारदा नगरपालिकाभित्र।
विद्यालयले विद्यार्थीका लागि अनिवार्य रूपमा मास्कको व्यवस्था गर्नुपर्ने, एउटा बेन्चमा दुईजना भन्दा बढी विद्यार्थी राख्न नपाइने, नियमित रूपमा साबुन पानीले हात धुन लगाउनु पर्ने लगायतका मापदण्ड सरकारले निर्देशन गरेको छ, सरकारले तोकेको छ। अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई विद्यालयमा पठाउँदा मास्क लगाउन, अनिवार्य रूपमा सेनिटाइजर प्रयोग गर्न र साबुन पानीले हात धुन आवश्यक देखिन्छ। कोरोना भाइरस अर्थात् COVID-19 कारण बन्द रहेका विद्यालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहलाई तोकिएपछि धमाधम विद्यालय खोलिएका छन्। यो आफैमा सकारात्मक भए पनि विद्यालय खोल्नु अघि र खोलेपछि आउन सक्ने समस्याको बारेमा एक पटक भने गम्भीर हुन जरुरी देखिन्छ। संक्रमण कायमै रहेकाले अभिभावक र विद्यार्थी वर्ग भने सशंकित भएका छन्। अभिभावकहरू अझै पनि ढुक्कसँग आफ्ना नानी बाबुहरूलाई विद्यालय पठाउन भने सकिरहेको अवस्था छैन। तर कोभिडका बीचमा पनि विद्यालयहरू जोखिम मोलेरै भए पनि विद्यालय सञ्चालनमा आएका छन्। यसै सन्दर्भमा हामीले यस्तो बेला विद्यालय खोल्दा कसरी सावधानी अपनाउन सकिन्छ भनेर कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर नवराज केसीसँग कुराकानी गरेका छौँ।
अब यो जति बेला कोरोना पिक आवरमा थियो नि, बेला पनि जो अलिकति विकसित मुलुकहरू थिए, जस्तो बेलायत भयो होइन, जस्तो युरोपियन मुलुकहरू थियो, उनीहरूले स्कुल मात्रै खोल्या थिए कि, उनीहरूले चाहिँ विद्यालय मात्रै खोल्या थिए कि, अरू सब बन्द थियो तर विद्यालय मात्रै खोल्या थियो कि त्यति बेला। र अहिले पनि उनीहरूले विद्यालय मात्रै खोलिरहेछन्, अरू बन्द छ कि। हाम्रो समाजको प्रायोरिटी के हो त, समाजको भन्ने कुरा बहुत महत्त्वपूर्ण कुरा छ कि, 2-3 वर्षसम्म शैक्षिक संस्थाहरू बन्द गर्नु भनेको त्यसले वर्षौँसम्म त्यो देशलाई पछाडि पार्छ है, लङ टर्ममा पछाडि पार्छ भनेर उनीहरूले निर्ग्योल गरेर अन्य कुराहरू बन्द गरे, तर विद्यालयहरू चाहिँ खुल्ला नै राखिरहेको थियो उनीहरूले। वास्तवमा त्यो गर्न जरुरी थियो, हामीले चाहिँ ठ्याक्कै उल्टो गऱ्यौँ, अरू सब खोल्यौँ, विद्यालय बन्द गऱ्यौँ कि, हामीहरूलाई चाहिँ सबभन्दा सजिलो त्यो भयो। त्यो भावनाले पहिलो कुरा त यो भयो। अब दोस्रो चाहिँ ठुलो मान्छेहरू सबैले भ्याक्सिन लगाइहाल्ने लागिहाल्ने जस्तो माहौल छ, लगभग अब धेरैले भ्याइसकेको छन् र अब 40 वर्ष मुनिको पनि भ्याक्सिन सबैलाई कम्प्लिट गर्ने भन्ने माहौल बन्दैछ र बालबालिकाको लागि भ्याक्सिन आइसकेको अझै अवस्था छैन। तर जति हामीले चाहिँ यो वैज्ञानिकहरूसँग वा यो भ्याक्सिनको जति पनि रिसर्चहरू भइसकेका छ, मेरो विचारमा मेरो अनुमानमा अबको 3 महिनामा बालबालिकालाई लाउने भ्याक्सिन पनि आइपुग्छ कि, त्यति भएपछि चाहिँ पुरै मानव सभ्यता नै सुरक्षित हुन्छ। अब अहिले चाहिँ अहिलेको माहौलमा चाहिँ स्कुल खोल्न सकिन्छ, किनभने अहिले संक्रमण दर एकदमै घटाएको छ, स्कुल चाहिँ खोल्नुपर्छ, स्कुल खोलेर विद्यालय चाहिँ विद्यार्थीहरूलाई चाहिँ पढाउनुपर्छ। तर अलिकति भिडभाड चाहिँ कम गरेर, जस्तो तपाईँको अल्टरनेट कक्षाहरूलाई पढाएर वा एउटा कक्षालाई बिहान एउटा कक्षालाई बेलुका पढाएर, फुल क्लास नपढाएर हाफ क्लासहरू पढाएर त्यसरी चाहिँ गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ।
अहिलेको अवस्थामा यो अब विद्यालयहरू केही सञ्चालन गरिसकेका छन्, यो पछिल्लो समयमा आएर स्वास्थ्यका मापदण्डहरू कतिको पालना भएको देख्नु भएको छ यहाँले?
मेरो विचारमा स्वास्थ्यको मापदण्डहरू भनेको हाम्रो अब जीवन स्तर, हाम्रो जनचेतना, हाम्रो चाहिँ शैक्षिक चेतनाको आधारमै निर्धारण हुन्छ, हामीले जबरजस्ती पनि गर्न सक्दैनौँ। अब हाम्रो जनचेतना अनुसारको त भएकै देख्छु, तर अझै योभन्दा चाहिँ बेटर हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
यस्तो अवस्थामा अब विद्यालयहरूले विद्यार्थीहरूलाई सहज रूपमा पठन पाठन गर्नको लागि उनीहरूले कस्ता मापदण्डहरू अपनाउन आवश्यक छ?
सबभन्दा पहिला त विद्यालय खोल्नु पर्यो, अब बन्द गरेर त्यति लामो समयसम्म हामी राख्न सक्ने अवस्थामा छैनौँ होइन। अब अल्टरनेट क्लास, जस्तै एक क्लासको आइतबार, दुई क्लासको सोमबार, त्यसरी नै दुईटा क्लासलाई एउटा अल्टरनेट गर्न सकिन्छ। अब प्रत्येक क्लासमा पनि अलि धेरै भिडभाड नहुने गरी राख्नु पर्यो। विद्यार्थीहरूलाई एउटा लर्निङ पनि हो, अब यो सेनिटाइजरको बारेमा, मास्कको बारेमा, ग्लोभ्सको बारेमा, हात धुने बारेमा पनि सिकाउनु पर्यो। कोही मान्छे बिरामी छ भने एकदम अर्ली आइडेन्टिफिकेसन, कोही बच्चा बिरामी छ भने उसलाई 2 दिन नै उपचारमा लगिनु पर्यो, जस्ता खालका मापदण्ड अपनाउनु जरुरी छ।
जुन यो महामारीको बेला आफ्ना बालबालिकाहरूलाई विद्यालयमा पठाउँदाखेरि अभिभावकहरूले यसमा कस्तो भूमिका खेल्न सक्छन्?
अब अभिभावकहरूले पनि बालबालिकाहरूलाई घरमा यी कुराहरू सिकाउनु पर्यो होइन, भिडभाडमा नजाऊ भन्नु पर्यो, अनि सबै बालबालिकाहरूको झोलामा सेनिटाइजर राखिदिनु पर्यो उनीहरूले होइन। र यदि कुनै बच्चालाई बिरामी भएको खण्डमा अभिभावकले तत्काल त्यसलाई चाहिँ थाहा पाएर तत्काल चाहिँ उपचारतिर लाग्नु पर्यो, अलिअलि बिरामी छ भन्दैमा स्कुल पठाउने चाहिँ काम चाहिँ गरिदिनु भएन।
हवस् त, मानव अधिकार शिक्षा कार्यक्रम आजलाई यति नै। कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, हामीलाई सुर्खेत @insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न पनि सक्नुहुनेछ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट सम्पूर्ण सहकर्मीसँगै म नन्द कठायतलाई पनि बिदा दिनुहोस्। नमस्कार।